नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रम कानूनका कुरा हरेक साताको बुधबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
तपाई यो कार्यक्रम रेडियो नेपालका मीडियम वेभका सबै फ्रिक्वेन्सीहरू र एफएम ब्यान्डमा 98, 100 र 103 मेगाहर्जमा मुलुकभर एकसाथ सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपाल .gov.np अथवा अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
कार्यक्रम कानूनका कुरा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोगमा रेडियो नेपालबाट उत्पादन गरिएको कार्यक्रम कानूनका कुरा अब बुधबार बिहान 7:25 बजेदेखि सबैले जान्न पर्ने, बुझ्न पर्ने र पालना गर्नै पर्ने कानूनी व्यवस्थाहरूको समग्र जानकारी दिने कार्यक्रम कानूनका कुरा,
सम्पूर्ण न्यायिक क्षेत्रको बारेमा जानकारी दिने एउटा सार्थक प्रयास, कानूनी सचेतनामूलक कार्यक्रम कानूनका कुरा अब रेडियो नेपालमा सुन्न नभुल्नुहोला।
समय याद गर्नुहोला, हरेक बुधबार बिहान 7:25 बजे।
कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य हो। कार्यक्रममा हामी विद्यमान कानूनी व्यवस्थाहरू, नेपालको संविधान 2072ले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयनका सम्बन्धमा नेपाल सरकारबाट भएका पहलहरू, त्यसका पक्षहरू, आयाम, अभ्यास लगायतबारे जानकारी दिनुका साथै आम जनतामा न्यायिक पहुँच अभिवृद्धि गर्न आवश्यक विषयमा सम्बद्ध विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्नेछौं।
कार्यक्रमको 5 अङ्क। नेपालमा पनि यो साता विभिन्न कार्यक्रम सहित विश्व मानव अधिकार दिवस मनाइएको छ। हरेक वर्ष 10 डिसेम्बरको दिन नेपाल सहित विश्वभर संयुक्त राष्ट्र संघको महासभाले 10 डिसेम्बर 1948 दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा मानव अधिकार दिवस मनाउने गरिन्छ। मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षण प्रतिको प्रतिबद्धता, लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधार स्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको थियो। नेपालले उक्त घोषणा पत्रलाई पूर्ण रूपमा स्वीकार गर्दै संविधान तथा कानूनमा तत् अनुरूपको व्यवस्था गर्दै आएको छ। मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको पालनामा नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै आएको नेपालले मानव अधिकारको पालनाका लागि नेपालको संविधान 2072 भाग 3 मौलिक हक र कर्तव्यको व्यवस्था गरेको छ, जस अनुसार सम्मानपूर्ण बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, संचारको हक, न्याय सम्बन्धी हक, अपराध पीड़ितको हक, यातना विरूद्धको हक, निवारक नजरबन्द विरूद्धको हक, छुवाछुत तथा भेदभाव विरूद्धको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक, गोपनीयताको हक, शोषण विरूद्धको हक, स्वच्छ वातावरणको हक, शिक्षा सम्बन्धी हक, भाषा तथा संस्कृतिको हक, रोजगारीको हक, श्रमको हक, स्वास्थ्य सम्बन्धी हक, खाद्य सम्बन्धी हक, आवासको हक, महिलाको हक, बाल बालिकाको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, उपभोक्ताको हक, देश निकाला विरूद्धको हक र संवैधानिक उपचारको हक। गत हप्ता डिसेम्बर 10 अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा यस संविधानद्वारा प्रदत्त यी हकको उपचार एवं कार्यान्वयनका सन्दर्भमा सरकारले के गर्दै आएको छ त? आजको कार्यक्रमलाई यसै विषयमा केन्द्रित गर्दैछौ। यसका लागि हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका सचिव रहनुभएका वरिष्ठ कानून विज्ञ श्याम कुमार भट्टराईसँग कुराकानी गर्नेछौ। आउनुहोस्, उहाँसँगको कुराकानी शुरू गरौं।
नेपाल मानवाधिकारको दृष्टिले दस्तावेजको हिसाबमा एकदमै प्रगतिशील अथवा सकारात्मक छ। संयुक्त राष्ट्रसंघको सदस्यको हिसाबले संयुक्त राष्ट्रसंघमा पनि मानवाधिकार सम्बन्धी दस्तावेजहरू निर्माण गर्ने कुरामा पनि नेपालले सकारात्मक योगदान गरेको छ। र सबैभन्दा राम्रो कुरा चाहिँ अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्रसंघले जारी गरेका मानवाधिकारको विश्वव्यापी घोषणा पत्र लगायतका मानवाधिकार सम्बन्धी दस्तावेजहरूलाई राष्ट्रिय कानूनमा आत्मसात गरेर आम नागरिकहरूसम्म ती अधिकारहरूको पहुँच पुर्याउने कुरामा सरकारले उच्च प्रतिबद्धता प्रकट गरेको छ। अहिले हामीले तुलना गरेरै हेर्ने हो भने पनि हाम्रो संविधानमा मानवाधिकारको विश्वव्यापी घोषणा पत्रले प्रत्याभूत गरेका ग्यारेन्टी गरेका धेरै अधिकारहरू संविधानमा मौलिक हकै रूपमा रूपान्तरण भएर आइरहेछन्। मौलिक हकको दायरा निरन्तर विस्तार भइरहेको छ। प्रत्येक संविधान जति पछि बन्दै गए त्यति मौलिक हकको संख्या बढ़िरहेछ। तर मौलिक हकको संख्या बढ़नु आफैमा उपलब्धि चाहिँ होइन, तर उपलब्धितर्फको यात्राको प्रारम्भ हो भन्ने लाग्छ। त्यसैले मानवाधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय दस्तावेजहरूलाई कार्यान्वयन गर्नुपर्ने कुरामा प्रतिबद्धता जुन ढंगले प्रकट गरेको छ मुलुकले, त्यसलाई राष्ट्रिय कानूनमा रूपान्तरण गर्ने कुरामा अग्रसरता जनाएको देखिन्छ। उपभोगको बारेमा भने चाहिँ निरन्तर छलफल गर्नुपर्ने आवश्यकता छ।
अझ स्पष्ट रूपमा भन्नुपर्दाखेरि हाम्रा कानूनी व्यवस्थाहरू मौलिक हक जुन हाम्रो नेपालको संविधान 2072 छ, पछिल्लो पटक अहिले हाम्रो हाल कार्यान्वयनमा रहेको संविधानको कुरा र त्यो संविधान कार्यान्वयन गर्ने सन्दर्भमा बनेका कानूनी व्यवस्थाहरू के छन् त?
2072 सालमा बनेको नेपालको संविधानले मौलिक हकको दायरा विस्तार गर्यो। त्यसले 31 मौलिक अधिकारहरू संविधानद्वारा सुनिश्चित गर्यो। समयमा मौलिक हक सम्बन्धी कानून बनाउने कुराका लागि संविधानले नै 3 वर्षभित्र कानून बनाइसक्नुपर्छ भनेर समय सीमा निर्धारण गरिदियो। त्यही भएर 75 साल असोज 2 गते विभिन्न कानूनहरू निर्माण भएर एक चरणको मौलिक हक कार्यान्वयन गर्ने कानूनहरू पनि बनिरहेछन्। त्यसै गरी राष्ट्रिय मानवाधिकार आयोगलाई संवैधानिक निकायको रूपमा स्थापित गरेर मानवाधिकारको सम्मान संरक्षण प्रवर्धन र सोको प्रभावकारी कार्यान्वयन गर्ने कुराका लागि जिम्मेवार एउटा स्वायत्त राष्ट्रिय संस्थाको रूपमा संविधानले नै स्थापित गरिदिएको छ। संविधान र कानूनले प्रत्याभूत गरेका यी विषयहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छन्। यद्यपि अहिले झट्ट हेर्दा ती कार्यान्वयनमा धेरै अधिकारहरू आइपुगेका छैनन्। आलोचना गर्ने मान्छेहरूले बन्नुपर्ने कानूनहरू अझै बनेका छैनन्, बन्नुपर्ने पूर्वाधारहरू अझै बनेका छैनन्। उधारा जस्ता भए मौलिक अधिकारहरू आम नागरिकले प्रयोग गर्न नपाएपछि त ती त प्राज्ञिक सामग्री भए, मौलिक अधिकार प्राज्ञिक सामग्री मात्रै होइनन्, यी त उपभोग गर्नु पर्यो, आम नागरिकले अनुभूत गर्नु पर्यो भनेर टिका टिप्पणी भएको छ। यसलाई सकारात्मक रूपमा के लिन सकिन्छ भने हामी हिजोभन्दा प्रगतिशील ढंगले अगाडि जानुपर्छ भन्ने कुरामा सहमत छौं। अधिकारहरूलाई त्यो ढंगले मान्यता प्रदान गरेर आत्मसात गरिरहेछौं, तर ती अधिकारहरू उपभोग गर्ने पूर्वाधार निर्माण गर्न चाहिँ धेरै काम गर्न बाँकी नै छ।
यी त भए सिद्धान्तका कुरा। मूल रूपमा तल्लो तहमा बस्ने आम जनताले मानवाधिकारको कुरा हामी गरिरहँदाखेरि, मानवाधिकार दिवस मनाइरहँदाखेरि, मेरो मानवाधिकार यो हो, मैले यो कुराहरू चाहिँ पाउँछु, राज्यका तर्फबाट मलाई यो कुराहरूको व्यवस्था गरिएको छ र ती व्यवस्था गरिएका कुराहरू यसरी पाउँछु भनेर आम जनताले चाहिँ कसरी थाहा पाउने?
एकदमै सही टिप्पणी छ। वास्तवमा मानवाधिकारको कुरा चाहिँ चेतनासँग जोडिन्छ। जति धेरै चेतना विस्तार हुँदै गयो त्यति अधिकारमुखी अवधारणा विकास हुन्छ। मेरो अधिकार यो हो भन्ने थाहा नपाइकन त्यो अधिकारको खोजी नै हुँदैन। बुझिने गरी भन्दाखेरि हामी छोरीले छोरा सर समान अंश पाउने कुरा पनि हाम्रो समाजले स्वीकार गरेको थिएन। अदालतले एउटा व्याख्या गरेर भनिदियो कि तिमी सन्तानको रूपमा विभेद गर्न पाउँदौन भनेर। कानूनले पनि 58 सालदेखि छोरीले पनि छोरा सर समान अधिकार पाउने पैतृक सम्पत्तिमा रहन्छ भनियो। अहिलेको संविधानले त्यसलाई मौलिक हकै रूपमा रूपान्तरण पनि गरिदियो। तर अझै पनि छोरीहरूले छोरा सर अंश दावी गरेर प्राप्त गर्ने कुरा, उपभोग गर्ने कुरामा चाहिँ अगाडि आएको छैन। सबैले आउनुपर्छ भनेको होइन, तर जुन ढंगले अधिकार सुनिश्चित भएको छ त्यो ढंगले उपभोग हुन सकेको छैन। यसको पहिलो कारण चाहिँ रूपान्तरण हो। रूपान्तरणका लागि चेतना आवश्यक पर्छ। तपाईँले भने जस्तै मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सबभन्दा पहिलो अथवा प्रस्थान बिन्दु भन्ने हो भने पहिलो चाहिँ मानव अधिकारको साक्षरता हो। मानव अधिकारको साक्षरताका लागि चाहिँ सबै राज्यका एकाईहरूको सक्रिय योगदान आवश्यक पर्छ। खास गरेर तीनै तहको सरकार मानव अधिकारको प्रचार प्रसार चेतना विस्तार गर्ने कुरामा जानुपर्छ। मातृभाषामा उसले बुझिने गरी उसका अधिकारहरूको बारेमा उसलाई भ्युजाइदिनुपर्ने, जानकारी दिनुपर्ने त्यो आवश्यक पर्छ। मानव अधिकार उल्लंघन भयो भने उपचार खोज्नका लागि सहजीकरण गर्ने सहजकर्ताको आवश्यकता छ। वास्तवमा हामीले त्यो ढंगको अधिकारको सहजकर्ताको प्रबन्ध गर्न सकेका छैनौं। तल प्रदेश र स्थानीय तहलाई अधिकारको प्रचार प्रसार खास गरेर मानव अधिकार साक्षरतामा हामीले प्रयोग गर्न सकिने संरचना बनिरहेछ। अहिले यस्ता खालका कामहरूमा खास गरेर वृत्तचित्रको माध्यमद्वारा, श्रव्य दृश्य सामग्री मार्फत, संचार माध्यमहरूद्वारा आम नागरिकको सहभागितामा सम्बन्धित लक्षित वर्गकै अगुवाहरूलाई प्रशिक्षित गरेर मानव अधिकारको साक्षरता अहिलेको अधिकार उपभोगको पहिलो आधार हो भने मानव अधिकारको साक्षरताले चाहिँ अधिकारमुखी अवधारणा विकास गराएर आफ्नो अधिकार हनन भयो भने उपचार खोज्ने कुरा बन्छ। जस्तै हामीसँग अहिले पनि घरेलु हिंसाका घटनाहरू स्वाभाविक रूपमा समाजले स्वीकार स्वीकार गरिरहेको छ। अहिले पनि जातीय छुवाछुतका घटनाहरू स्वाभाविक रूपमा समाजले स्वीकार गरिरहेको छ। अनि लैंगिक विभेद र असमानताका कुराहरू हाम्रो सामाजिक संरचनाका पर्यायको रूपमा रहेका छन्। यस्ता चीजहरूमा अधिकारमुखी अवधारणा विकास भएर प्रश्न गर्ने ठाउँमा जब यसका मर्का पर्ने पक्षहरू रहँदैनन् त्यतिखेरसम्म अधिकारका चीजहरू कानूनका किताबमा रहन्छन्। अधिकारका चीजहरू कानूनका किताबमा रहे भने तिनको सार्थकता रहँदैन।
जस्तो अब यो सन्दर्भमा एउटा फैसलालाई पनि म उद्धृत गर्न चाहन्छु कि सर्वोच्च अदालतले भन्यो कि जसरी यी विभिन्न क्षेत्र जात पक्षका जुन अधिकारहरू छन् ती अधिकारहरूमा चाहिँ ती पक्षका ठूला ठालुहरू अथवा तरमारा भन्ने शब्द नै प्रयोग भयो ती मानिसहरूले उपभोग गरिरहेका छन्, तल्लो तहमा आधारभूत तहमा अझै पुग्न सकेन भनेर यहाँले पनि त्यही कुरालाई केन्द्रित गर्न खोज्नुभयो कि मानिसहरू जबसम्म साक्षर हुन सक्दैनन्, कानूनी साक्षरता हुन सक्दैन, मानव अधिकारको साक्षरता हुन सक्दैन, तबसम्म ती दस्तावेजहरू कार्यान्वयन तहसम्म पुग्न सक्दैनन् होइन त
हो। यसलाई यो लोकतन्त्रको गहनाको रूपमा लिने गरिन्छ मानव अधिकार मौलिक अधिकारलाई। नागरिकहरूको आत्मसम्मानपूर्ण ढंगले बाँच्न पाउने अधिकार चाहिँ सबै नागरिकसँग समान हुन्छ। त्यसका लागि चाहिँ तीनटा चीजहरू एक आपसमा जोडिएका हुन्छन्। जीवन स्तरको उत्थान नभइकन उसँग नागरिक तथा राजनीतिक अधिकार प्रयोग गर्नुपर्ने सामर्थ्य विकास हुँदो रहेछ। त्यसैले यदि हामी मानव अधिकार र लोकतन्त्रको सही प्रयोग गर्न खोज्छौ भनेदेखि नागरिकको जीवन स्तर उत्थान गर्नुपर्ने कुरा चाहिँ शुरूआतको बिन्दु हो। जीवन स्तर उत्थान गरिसकेपछि अनि क्रमशः मानव अधिकारको साक्षरताले अधिकारमुखी चेत विकास हुन्छ। चेत भइसकेपछि उसले कुनै पनि प्रकारको असमानता र विभेदलाई स्वीकार गर्दैन र विभेद र असमानता स्वीकार नगर्नु भनेको चाहिँ त्यसको विरूद्धमा लड्न सक्ने क्षमता भएको मान्छेसँग मात्रै हुन्छ। त्यसका लागि राज्यको तर्फबाट सहजीकरण गर्नुपर्ने आवश्यकता हुन्छ भने पीड़ित या मर्का परेको पक्ष आफै पनि उपचार खोजी गर्ने कुराका लागि चाहिँ अग्रसर भएको हुनुपर्छ। राज्यले थाङ्ग्रोको कुरा गर्न सक्छ तर लहरिन चाहिँ पीड़ितै लहरिनुपर्छ भन्ने लाग्छ। र सामाजिक न्यायको हक भनेको चाहिँ आर्थिक सामाजिक लगायतका विभिन्न सूचकका आधारमा पछाडि परेको वर्ग राज्यको मूल धारमा मूल प्रभावमा आइपुग्नुपर्छ भनेर संविधानले प्रत्याभूत गरेको चीज हो। यो कुनै जात विशेषले या कुनै थर विशेषले प्राप्त गर्ने लाभ मात्रै नभइकन यो संविधानले परिकल्पना गरेको धारा 42 सामाजिक न्यायको हक हेर्नुभयो भने आर्थिक सामाजिक र शैक्षिक रूपमा पछाडि परेको वर्ग समुदायको उत्थानको कुरा गर्छ यसले। भनेपछि अदालतले अहिले पछिल्लो फैसला पनि लक्षित वर्गले लाभ पाउने गरी समावेशीकरणको नीतिलाई अगाडि लैजानुपर्छ र मानिसहरू खास गरेर कमजोर र पछाडि परेको वर्ग चाहिँ मूल प्रवाहमा आउनुपर्छ र समान हैसियत भएका मानिसहरूको समूह बनाउनुपर्छ है लोकतन्त्रमा भन्ने दिशामा केन्द्रित छ। यद्यपि त्यो फैसलाको पक्ष र विपक्षमा विभिन्न चर्चा भएका छन्।
जस्तो अब यहाँले भनेको कुराका सन्दर्भमा अलिकति केन्द्रित हुन चाहन्छु कि जस्तो मानिसहरू चाहिँ जीवन बाँच्नको लागि मूल रूपमा आर्थिक उपार्जन सहितको सक्षमताको सन्दर्भलाई जोडिरहँदाखेरि सक्षमता पनि अधिकारको कार्यान्वयनसँगै आउने कुरा हो भन्ने पनि पाटो छ नि त।
बिल्कुल, यी दुईटा परस्पर सहसम्बन्धित विषय हुन्। जीवन स्तर उत्थान भयो भने अधिकारमुखी अवधारणाको विकास हुन्छ कि अधिकारमुखी अवधारणाको विकास भयो भने जीवन स्तर उत्थान हुन्छ भन्ने प्रश्नको उत्तर दिन सकिँदैन। तर यी दुईटै सँगसँगै अगाडि गएनन् भने उपभोग गर्न सकिँदैन। जस्तै अधिकारको उपभोग गर्ने कुरा लोकतन्त्रको लाभसँग जोडिन्छ। त्यसैले लोकतन्त्रको कुरा गर्दा हामीले लोकतन्त्रलाई राजनीतिक लोकतन्त्र मात्रै भनेर अलि बढ्ता बुझ्ने गरिरहेछौं। लोकतन्त्रको चाहिँ आर्थिक सामाजिक पाटो निकै गम्भीर हुन्छ। अहिले हाम्रो ध्यान राजनीतिक लोकतन्त्र नागरिक स्वतन्त्रता हक अधिकारका कुरामा बढी केन्द्रित भएका छन् अथवा राजनीतिक प्रजातन्त्रमा बढ्ता केन्द्रित भएका छन्। आर्थिक सामाजिक प्रजातन्त्रमा रूपान्तरण नआइकन राजनीतिक लोकतन्त्रको उपभोग ढंगले हुन सक्दैन भन्न खोजेको यी कुन पहिली र कुन पछि भन्दा पनि सँगसँगै जानुपर्ने विषय हुन्।
त्यसमा मूल रूपमा राज्यको भूमिका के हुन्छ र उपचार खोज्ने हकमा सम्बन्धित जो तल्लो वर्गका मानिसहरू छन् जसको पहुँच नपुगेको सन्दर्भमा हामी केन्द्रित हुनुपर्नेछ त्यसमा चाहिँ उनीहरूको भूमिका चाहिँ के हुन्छ?
दुईटा कोणबाट हेर्नुपर्छ। यसमा प्रमुख कर्ता राज्य हो, राज्य नागरिकको अभिभावक हो। कमजोर र पछाडि परेका वर्गको अभिभावकीय भूमिका राज्यले लिनुपर्छ। त्यसैले आर्थिक जीवन स्तर उत्थान गर्ने लक्षित वर्ग केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने एउटा विषय हुन्छ। जीवन स्तर उत्थान गर्नका लागि राज्यले थालनी पनि गरेको छ तर लक्षित वर्गसम्म पुगेको छ कि छैन भन्ने प्रश्न छ। अर्को मानव अधिकार शिक्षा या मानव अधिकारको साक्षरता तिनै तहको सरकारले यो विषयलाई अगाडि लैजानुपर्छ। नागरिक समाज र राजनीतिक दलको चाहिँ सचेतनामूलक काममा राज्यको भन्दा बढी प्रभाव रहँदो रहेछ। त्यसैले राजनीतिक दल र नागरिक समाजले पनि मानव अधिकारको प्रचार प्रसार र अधिकारमुखी अवधारणा विकास गर्नुपर्छ। गर्नुपर्ने कुरामा सकारात्मक योगदान गर्न सक्ने अवस्था रहन्छ भने खास गरेर लक्षित पछाडि परेको वर्ग समुदायको उत्थानका लागि चाहिँ त्यो समुदायको माथिल्लो तहको वर्गले आफ्नो वर्ग उठाउने अपनत्व भावसहित काम गर्यो भने नतिजा राम्रो देखिन्छ, विश्वास पनि छिटो बढ्छ, संचार पनि सहज हुन्छ, त्यो वर्गले भोगिरहेको मार्काको अनुभूति पनि उसले ढंगले गरिदिन सक्छ। खास गरेर आवाजविहीनको आवाज प्रकट गरिदिने कुरा चाहिँ विश्वासिलो वातावरण नभइकन हुन सक्दैन। त्यसैले नागरिक समाज खास गरेर लक्षित वर्गका अगुवाहरूले आफ्नो पछाडि परेको वर्गलाई उत्थान गर्ने कुरामा चाहिँ टुकीको रूपमा काम गर्यो भने यसले नतिजा दिन सहज हुन्छ।
उहाँ हुनुहुन्थ्यो बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठन गरिएको आयोगका सचिव वरिष्ठ कानून विज्ञ श्याम कुमार भट्टराई हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यस ठेगानामा सम्पर्क गरी आफ्नो सुझाव वा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम कानूनका कुरा, रेडियो नेपाल सिंहदरबार काठमाडौँ, मोबाइल नम्बर 9841424843, इमेल ठेगाना कानूनका कुरा 076@gmail.com, kanunkakura076@gmail.com। हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। अर्को बुधबार बिहान 7 बजेको समाचारपछि नयाँ विषयका साथ उपस्थित हुने नै छौं। त्यदिनजेल सम्मका लागि कार्यक्रम संयोजक राजन कार्की सहित सन्तोष रेग्मी र म रमिता लामालाई पनि विदा दिनुहोस्। नमस्कार।